परमेश्वरले आफ्ना दासहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो यीशु ख्रिस्टको प्रकाश हो। उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनु भई उहाँका दास युहन्नालाई प्रकट गराउनुभयो। परमेश्वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र यीशु ख्रिस्टको बारेमा युहन्नाले गवाही दिएका छन्। त्यो मानिस धन्यको हो जसले अगमबाणीका यी वचनहरू चर्को स्वरमा पाठ गर्छ र तिनीहरू धन्यका हुन् जसले सुन्छन् र त्यहाँ लेखिएका कुराहरू पालन गर्छन्, किनकि समय नजिक छ। युहन्नाबाट एसियामा भएका सातवटा मण्डलीलाई जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्ति र उहाँको सिंहासनका सामु भएका सातवटा आत्माबाट अनि यीशु ख्रिस्टबाट जो विश्वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र आफ्नो रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो। उहाँले हामीलाई एउटा राज्य, उहाँका पिता र परमेश्वरका निम्ति पुजारीहरू बनाउनु भएको छ। उहाँलाई नै सदा सर्वदा महिमा र शक्ति होस्, आमेन। हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ, हरेक आँखाले उहाँलाई देख्नेछ, उहाँलाई घोष्नेहरूले पनि, अनि उहाँको कारण पृथ्वीका सबै कुलहरूले बिलौना गर्नेछन्। यसै होस्, आमेन। अल्फा र ओमेगा म नै हुँ, परम प्रभु परमेश्वर भन्नुहुन्छ, सर्वशक्तिमान जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ। म तिमीहरूका दाजु युहन्ना येशूमा भएका कष्ट र राज्य र सहनशीलतामा तिमीहरूसँगै सहभागी छु। परमेश्वरको वचन र येशूको गवाहीका कारण म पत्मोस भनिने टापुमा थिएँ। प्रभुको दिनमा म आत्मामा थिएँ। मैले मेरो पछाडि चर्को स्वरमा तुरैको जस्तै एउटा आवाज सुने। त्यसले भन्यो, तिमीले जे देख्छौ सो एउटा पुस्तकमा लेख र एफिससमा, स्मुर्ना, पर्गामम, थियाटिरा, सार्डिस, फिलाडेल्फिया र लाओडिसियामा भएका सातैवटा मण्डलीहरूलाई पठाऊ। मसँग बोलिरहेको आवाज कसको थियो भनी मैले फर्केर हेर्दा सातवटा सुनका समाधान देखेँ। समाधानहरूका माझमा पाउसम्मै पुग्ने लामो पोसाक पहिरिनुभएका र छातीमा सुनको पेटी बाँध्नुभएका मानिसको पुत्र जस्तै एकजना हुनुहुन्थ्यो। उहाँको शिरको केश ऊन अनि हिउँ जस्तै सेता र उहाँका आँखा आगोको ज्वाला जस्तै थिए। उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्काइएका काँसा जस्ता थिए र उहाँको स्वर उर्लदो पानीहरूको आवाज जस्तै थियो। उहाँको दाहिने हातमा सातवटा तारा थिए अनि उहाँको मुखबाट एउटा दुईधारे धारिलो तरबार निस्किरहेको थियो। उहाँको अनुहार तीव्रता साथ चम्केको सूर्य जस्तै थियो। जब मैले उहाँलाई देखेँ, म मरेतुल्य भएर उहाँको पाउमा परे। उहाँले आफ्नो दाहिने हात म माथि राख्नुभयो र भन्नुभयो, नडराओ, पहिलो र अन्तिम म नै हुँ, म जीवित छु। म मरेको थिएँ तर हेर, म सदाका निम्ति जीवित रहन्छु अनि मृत्यु र पातालका साँचाहरू मसित छन्। त्यसकारण तिमीले जे देखेका छौ, जे अहिले छ र जे यसपछि हुन आउनेछ सो लेख। मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा समाधानको रहस्यको अर्थ यही हो। सातवटा तारा सातवटा मण्डलीका स्वर्गदूतहरू र सातवटा समाधान सातवटा मण्डलीहरू हुन्। त्यसपछि मैले स्वर्गबाट अर्को शक्तिशाली स्वर्गदूत आइरहेको देखेँ। तिनलाई बादलले घेरेको थियो र तिनको शिरमाथि इन्द्रिणी थियो। तिनको अनुहार सूर्य जस्तै अनि तिनका खुट्टा आगोका खाबाहरू जस्तै थिए। तिनको हातमा खोलिएको एउटा सानो बेरुवा पुस्तक थियो र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए। त्यसपछि तिनी सिंह गर्जे जस्तै ठूलो स्वरमा कराए। जब तिनी कराए तब सातवटा मेघ गर्जनले आफ्नो आवाज निकाले। जब ती सातवटा मेघ गर्जनले आवाज निकाले तब मैले लेख्नै लागेको थिएँ, तर मैले स्वर्गबाट यसो भनेको आवाज सुने, ती सातवटा गर्जनले भनेका कुरा गुप्त राख, यसलाई नलेख। त्यसपछि समुद्र र पृथ्वीमा उभिरहेको ती स्वर्गदूत जसलाई मैले देखेको थिएँ, तिनले स्वर्गतिर आफ्नो दाहिने हात उचाले अनि तिनले सदा सर्वदा जीवित रहनुहुने स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्टि गर्नुहुनेको नाउँमा शपथ खाएर भने, अब ढिलो हुने छैन। तर ती दिनहरूमा सातौं स्वर्गदूतले आफ्नो तुरै फुक्नै लाग्दा परमेश्वरको रहस्य पूरा हुन आउनेछ। यो कुरा उहाँले आफ्ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभए जस्तै हुनेछ। तब मैले अघि सुनेको स्वर्गबाट आएको आवाजले फेरि मलाई भन्यो, जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको त्यो खुल्ला बेरुवा पुस्तक ल्याऊ। जब म स्वर्गदूत कहाँ गएँ र त्यो सानो बेरुवा पुस्तक मागेँ, तब तिनले मलाई भने, बेरुवा पुस्तक लेऊ र खाऊ, यसले तिम्रो पेटलाई तितो बनाउनेछ र तिम्रो मुखमा यो मह जस्तै गुलियो हुनेछ। मैले स्वर्गदूतको हातबाट त्यो सानो बेरुवा पुस्तक लिएँ र त्यसलाई खाएँ। मेरो मुखमा त्यो मह जस्तै गुलियो भयो, तर मैले यसलाई खाइसकेपछि मेरो पेट तितो भयो। अनि मलाई कसैले भन्यो, धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ। नाप्ने टाङ्गो जस्तो एउटा निगालो मलाई यसो भनिदियो, उठ र परमेश्वरको मन्दिर र वेदी र त्यसभित्र आराधना गर्नेहरूको नाप लेऊ, तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनभने त्यो अन्य जातिहरूलाई दिइएको छ। तिनीहरूले 42 महिनासम्म पवित्र सहरहरूलाई कुल्चनेछन्। मेरा दुई साक्षीहरूलाई 1260 दिनका निम्ति भाँग्राको लुगा लगाएर अगमवाणी गर्न म अधिकार दिनेछु। यी साक्षीहरू 2 जैतुनका रुखहरू र 2 सामदानहरू हुन् जो पृथ्वीमा परमेश्वरको अघि उभिएका थिए। यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। तिनीहरूलाई हानि गर्न चाहने जो कोही पनि त्यही किसिमले मारिनेछ। यी साक्षीहरूले अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार तिनीहरूसँग हुनेछ। पानीलाई रगतमा परिवर्तन गर्न सक्ने र पृथ्वीलाई विभिन्न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्ति तिनीहरूसित हुनेछ। जब तिनीहरूले आफ्ना गवाही सिद्ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ। त्यसले तिनीहरूलाई जित्नेछ र तिनीहरूलाई मार्नेछ। तिनीहरूका मृत शरीरहरू महान सहरको बाहिर गल्लीतिर पर्सिरहनेछन्, जुन सहरलाई साङ्केतिक रूपमा सदोम र मिस्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनु भएको थियो। किनकि 3.5 दिनसम्म हरेक मानिस, कुल, भाषा र जातिले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् र तिनलाई चिहानमा गाड्न अनुमति दिने छैनन्। पृथ्वीका बासिन्दाहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन्। तिनीहरूले एक अर्कालाई उपहारहरू पनि पठाउनेछन्, किनभने ती दुई अगमवक्ताले पृथ्वीका बासिन्दाहरूलाई सताएका थिए। तर 3.5 दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन्। तिनीहरूलाई देख्नेहरूमाथि ठूलो डर छाउनेछ। तब तिनीहरूलाई स्वर्गबाट एउटा ठूलो आवाजले, यतामाथि आओ भनेको तिनीहरूले सुन्नेछन्। अनि तिनीहरूका शत्रुहरूले हेर्दा हेर्दै तिनीहरू माथि बादलमा स्वर्गसम्मै जानेछन्। त्यसै घडीमा त्यहाँ ठूलो भूकम्प जानेछ र सहरको 10औं भाग ढल्नेछ। त्यस भूकम्पमा 7,000 मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्वरलाई महिमा दिनेछन्। दोस्रो विपत्ति बितिगयो, हेर तेस्रो विपत्ति चाँडै आउँदैछ। त्यसपछि 7औं स्वर्गदूतले आफ्नो तुरही फुके र स्वर्गमा ठूलो स्वरमा यसो भनियो, संसारको राज्य हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य भएको छ, उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ। त्यसपछि परमेश्वरको उपस्थितिमा आआफ्ना सिंहासनमा बस्ने ती 24 जना धर्मगुरूहरूले भुइँमा घोप्टो परेर परमेश्वरको आराधना गरे। तिनीहरूले भने, हे सर्वशक्तिमान परमप्रभु परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनकि तपाईँले आफ्नो महान शक्ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ। जाति जातिहरू रिसाए, तर तपाईँको क्रोध आएको छ। मृतकहरूको न्याय गर्ने समय आएको छ र तपाईँका दास अगमवक्ताहरू र पवित्र जनहरूलाई र तपाईँको नाउँको भय मान्ने साना र ठुला दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ। तब स्वर्गमा परमेश्वरको मन्दिर खोलियो र उहाँको मन्दिरभित्रै उहाँको करारको सन्दुक देखियो। त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जनहरू, चट्याङका आवाजहरू साथै भूकम्प गयो र ठुला ठुला असिना परे। स्वर्गमा एउटा ठूलो चिन्ह देखियो, सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्त्रीले 12 तारा भएको मुकुटलाई पहिरेकी थिए। त्यो स्त्री गर्भवती थिए र बालक जन्माउने प्रसव वेदनामा चिच्चाइरहेकी थिए। त्यसपछि स्वर्गमा अर्को चिन्ह देखियो, हेर त्यहाँ 7 टाउका र 10 सिङ र त्यसका टाउकामा 7 मुकुट लगाएको एउटा ठूलो रातो अजिङ्गर थियो। त्यसको पुच्छरले स्वर्गमा भएको 1/3 तारालाई सोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो। जन्मने बित्तिकै बालकलाई निल्न भनी बालक जन्माउन लागेकी त्यस स्त्रीको अघि त्यो अजिङ्गर उभियो। त्यसले एउटा छोरो बालक पुरुष जन्माई जसले फलामको छडले सबै जातिमाथि शासन गर्नेछ। तर त्यसको बालकलाई खोसेर परमेश्वर र उहाँको सिंहासनमा लगियो। अनि त्यो स्त्री उजाड स्थानभित्र भागी जहाँ 1260 दिनसम्म त्यसको हेरचाह गर्न परमेश्वरले त्यसको निम्ति एउटा ठाउँ तयार पार्नुभएको थियो। अब स्वर्गमा युद्ध भयो। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरको विरुद्धमा लडाईँ गरे अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाईँ गरे, तर जित्नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्त बल थिएन। त्यसकारण स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन। त्यो ठूलो अजिङ्गर, त्यो प्राचीन सर्प जसलाई दियाबलस वा शैतान भनिन्छ, जसले सारा संसारलाई छल गर्छ, तल पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यसैसँग तल पृथ्वीमा फ्याँकियो। तब मैले स्वर्गमा एउटा ठूलो आवाज सुने, अब हाम्रा परमेश्वरको मुक्ति र शक्ति र राज्य र ख्रिस्टको अधिकार आएका छन्, किनभने हाम्रा भाइहरूलाई दोष लगाउने तल फ्याँकिएको छ, जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो। तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्। त्यसकारण हे स्वर्ग र त्यसमा रहनेहरू, तिमीहरू सबै रमाओ, तर पृथ्वी र समुद्रलाई धिक्कार, किनकि शैतान तिमीहरू कहाँ तल गएको छ। त्यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ। आफू तल पृथ्वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्यो, तब त्यसले बालक जन्माउने त्यस स्त्रीलाई सतायो, अनि सर्पको उपस्थितिदेखि टाढा एउटा उजाड स्थानमा उडेर जानको निम्ति त्यस स्त्रीलाई ठूलो गरुडको दुईवटा पखेटा दिइयो। यो त्यही ठाउँ थियो जहाँ एक समयहरू र आधा समयका निम्ति त्यसको पालन पोषण गर्न तयार पारिएको थियो। त्यस स्त्रीलाई बाढीले बगाएर लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट पानीको नदी जस्तै निकाल्यो, तर पृथ्वीले स्त्रीलाई सहायता गर्यो। अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदीलाई पृथ्वीले आफ्नो मुख उगारेर निलिहाल्यो। त्यसपछि त्यो अजिङ्गर स्त्रीप्रति क्रोधित भयो, अनि परमेश्वरको आज्ञा पालन गर्ने र यसुको बारेमा गवाही दिनेहरूका त्यस स्त्रीका अरू बाँकी सन्तानहरूका विरुद्ध युद्ध गर्न गयो। त्यसपछि त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो। त्यसपछि मैले समुद्रमा एउटा पशु आइरहेको देखेँ। त्यसको 10 सिंह र 7 टाउका थिए। त्यसका सिंहहरूमाथि 10 मुकुट थिए र हरेक टाउको माथि ईश्वर निन्दाका नाउँ थिए। मैले देखेको त्यो पशु चितुवा जस्तै थियो। त्यसका खुट्टाहरू भालुका जस्ता थिए र त्यसको मुख सिंहको जस्तो थियो। त्यस पशुलाई शासन गर्नुको निम्ति त्यो अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र आफ्नो महान अधिकार दियो। त्यो पशुको एउटा टाउकोमा गहिरो चोट जस्तो देखिन्थ्यो, जसले मृत्युसम्म लैजान सक्थ्यो, तर त्यो घातक चोट निको भयो र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए। तिनीहरूले त्यो अजिङ्गरको पूजा गरे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो। यो पशु जस्तो अरू को छ र यसको विरुद्धमा कसले लडाईँ गर्न सक्छ र भन्दै तिनीहरूले त्यस पशुको पनि पूजा गरे। त्यस पशुलाई अहङ्कारिका र ईश्वर निन्दा गर्ने वचनहरू बोल्ने मुख दिइयो। त्यसलाई 42 निम्ति अधिकार गर्न अनुमति दिइयो। त्यसैले परमेश्वरको विरुद्ध ईश्वर निन्दा गर्न र उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो। पवित्र जनहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्न त्यो पशुलाई अनुमति दिइयो, अनि हरेक कुल, मानिस, भाषा र जातिमाथि पनि त्यसलाई अधिकार दिइयो। पृथ्वीमा बस्ने सबै मानिसहरू, अर्थात् संसारको सृष्टिदेखि नै जसका नाउँ मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरूले यो पशुको पूजा गर्नेछन्। जसको कान छ त्यसले सुनोस्। कसैले कैदमा लैजानु छ भने त्यो कैदमा जानेछ। कोही तरबारले मारिनु छ भने त्यो तरबारले नै मारिनेछ। यसको अर्थ पवित्र जनहरूमा सहनशीलता र विश्वासयोग्यता हुनुपर्छ। तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ। त्यसका थुमाका जस्ता 2 सिंह थिए र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो। त्यसले पहिले पशुको उपस्थितिमा उसकै सारा अधिकार चलाउँथ्यो, अनि पृथ्वी र त्यहाँ बस्ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पूजा गर्न लगाउँथ्यो, जसको घातक चोट निको भएको थियो। त्यसले शक्तिशाली आश्चर्य कर्महरू गर्यो, यहाँसम्म कि त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने काम समेत गर्यो। त्यसलाई पहिलो पशुको तर्फबाट शक्तिशाली चिन्हहरू गर्ने अनुमति दिइएको हुनाले त्यसले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्यो। त्यसले तिनीहरूलाई तरबारको चोट लागेर पनि जीवित भएको पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउन लगायो। त्यसलाई त्यो पहिलो पशुको मूर्तिमा सास हाली जीवित पार्ने अनुमति दिइयो, ताकि त्यो पहिलो पशुको मूर्तिले बोल्न सकोस् र त्यस मूर्तिलाई पूजा गर्न इन्कार गर्नेहरू मारिउन्। अनि त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र कमारा हरेकलाई आआफ्नो दाहिने हात वा निधारमा छाप लगाउन दबाब दियो। त्यो छाप नभएकाहरूका निम्ति किन्न वा बेच्न असम्भव थियो। त्यो छाप चाहिँ त्यो पहिलो पशुको नाउँ अथवा त्यसको नाउँको संख्या हो। यो संख्या बुझ्न बुद्धि चाहिन्छ। कसैसँग अन्तर्दृष्टि छ भने त्यसले पशुको संख्यामा हिसाब गरोस्, किनकि त्यो संख्या एकजना मानिसको संख्या हो। उसको संख्या 666 हो। त्यसपछि मैले हेरे र सिवन पर्वतमा थुमा उभिरहनु भएको देखे। उहाँसँग 144,000 थिए। जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए। मैले धेरै पानीहरूको आवाज जस्तै र ठूलो मेघ गर्जनको आवाज जस्तो स्वर्गबाट आएको एउटा स्वर सुने। मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका स्वर जस्तो थियो। तिनीहरूले सिंहासनको अगाडि र चार जीवित प्राणीहरूका अगाडि र धर्मगुरुहरूका अगाडि एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा गरिएका 144,000 बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैनथ्यो। यिनीहरूले आफैलाई स्त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले यौन अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता त्यता पछ्याउने यिनीहरू नै हुन्। परमेश्वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव जातिबाट छुटकारा गरिएकाहरू हुन्। तिनीहरूका मुखमा कुनै झुट पाइएन, किनकि तिनीहरू दोस्रै थिए। तब मैले अर्को स्वर्गदूतलाई आकाशको बीचमा उडिरहेको देखेँ। पृथ्वीमा बस्ने हरेक जाति, कुल, भाषा र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो। तिनले चर्को स्वरमा कराएर भने, परमेश्वरसँग डराओ र उहाँलाई महिमा देऊ, किनकि उहाँको इन्साफको घडी आएको छ। उहाँको आराधना गर जसले स्वर्ग र पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो। दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, पतन भएको छ, महान बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको क्रोधको मध्य सबै जातिलाई पिउन लगाई। अनि अर्को तेस्रो स्वर्गदूतले चर्को स्वरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पूजा गर्दछ र आफ्नो निधारमा वा आफ्नो हातमा त्यसको छाप लगाउँछ भने उसले पनि परमेश्वरको क्रोधको कडा मध्य पिउनेछ, जुन मध्य केही नमिसाई तयार पारेर उहाँको क्रोधको कसौरामा खन्याइएको छ। यो मध्य पिउनेहरूलाई परमेश्वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ। तिनीहरूको वेदनाबाट धुवाँ सदा सर्वदाका निम्ति माथितिर गइरहन्छ। त्यो पशु र त्यसको मूर्ति पुज्नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रात कहिल्यै विश्राम पाउने छैनन्। यसको अर्थ परमेश्वरको आज्ञा पालन गर्ने र यसुमा विश्वास राख्ने पवित्र जनहरूमा सहनशीलता हुनुपर्छ। मैले स्वर्गबाट यसो भनेको एउटा स्वर सुने, यो लेख, प्रभुमा मर्नेहरू धन्य हुन्। आत्मा भन्नुहुन्छ, हो, तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउनेछन्, किनकि तिनीहरूका कामहरूले तिमीहरूलाई पछ्याउने छन्। मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो र बादलमाथि बस्नुभएको एकजना मानिसको पुत्र जस्तैलाई देखेँ। उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा एउटा धारिलो हँसिया थियो। त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्नुहुनेलाई चर्को स्वरले बोलाए, तपाईँको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस्, किनभने कटनीको समय आएको छ, किनकि पृथ्वीको बाली पाकिसकेको छ। तब बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनु भयो र पृथ्वीमा कटनी भयो। स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए, तिनीसँग पनि एउटा धारिलो हँसिया थियो। अझ अर्को स्वर्गदूत वेदीबाट आए, जससँग आगोमाथि अधिकार थियो। तिनले धारिलो हँसिया लिनेलाई चर्को स्वरले भने, तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने पृथ्वीका अङ्गुरहरू पाकिसकेका छन्। ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए र पृथ्वीका अङ्गुरको फसल जम्मा गरे र परमेश्वरको क्रोधको ठूलो दागको कोलभित्र फालिदिए। सहर बाहिर रहेको दागको कोलमा ती अङ्गुर कुल्चेर पिल्ने काम भयो र त्यो कोलबाट रगत निस्की बग्यो। त्यो रगत घोडाको लगामसँग पुग्ने गरी गहिरो थियो र 300 किलोमिटरसम्म बगेको थियो। त्यसपछि मैले अर्को अचम्म र शक्तिशाली चिन्ह स्वर्गमा देखेँ। त्यहाँ 7 स्वर्गदूतले 7 विपत्ति लिएका थिए। ती अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्वरको क्रोध पूरा भएको छ। मैले आगोसँग मिसिएको काँचको समुद्र जस्तो केही देखा परेको देखेँ। त्यस काँचको समुद्रको छेउमा त्यो पशु, त्यसको मूर्ति र त्यसको नाउँको सङ्ख्यामाथि विजयी पाउनेहरू उभिएका थिए। परमेश्वरले दिनुभएका वीणाहरू तिनीहरूको हातमा थिए। तिनीहरूले परमेश्वरका दास मोसा र थुमाको गीत गाइरहेका थिए। हे सर्वशक्तिमान परमप्रभु परमेश्वर, तपाईँका कामहरू महान र आश्चर्यपूर्ण छन्। हे जातिहरूका राजा, तपाईँका मार्गहरू न्याय र सत्य छन्। हे प्रभु, तपाईँसँग को डराउँदैन र तपाईँको नाउँको महिमा कसले गर्दैन, किनकि तपाईँ मात्र पवित्र हुनुहुन्छ। सबै जातिहरू आउने छन् र तपाईँको अगाडि आराधना गर्छन्, किनभने तपाईँका धार्मिक कार्यहरू प्रकट भएका छन्। यी कुरापछि मैले हेरेँ र स्वर्गमा गवाईको पालको मन्दिर उघारियो। मलमलको स्वच्छ र चम्किलो पोसाक लगाएर छातीमा सुनको फित्ता बाँधेका 7 स्वर्गदूत 7 विपत्ति लिएर मन्दिरबाट बाहिर आए। 4 जीवित प्राणीमध्ये एउटा सदाकाल जिउनुहुने परमेश्वरको क्रोधले भरिएको सुनका 7 कचौरा ती 7 स्वर्गदूतहरूलाई दिए। परमेश्वरको महिमा र उहाँको शक्तिको धुवाँले मन्दिर भरिएको थियो। ती सात स्वर्गदूतका सातवटा विपत्ति नसिद्धिउन्जेलसम्म कोही पनि मन्दिरभित्र पस्न सकेन। मन्दिरदेखि आएको एउटा चर्को स्वरले सातजना स्वर्गदूतलाई यसो भनिरहेको मैले सुने, जाऊ र परमेश्वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ। पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए। त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पूजा गर्ने मानिसहरूलाई घिन लाग्दा र पीडादायी घाउहरू आए। दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए अनि समुद्र मरेको मानिसको रगत जस्तो भयो र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे। तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खनाए र ती रगत भए। पानीको स्वर्गदूतले यसो भनेको मैले सुने, तपाईँ न्यायी हुनुहुन्छ, हे पवित्र परमेश्वर, तपाईँ जो हुनुहुन्छ हुनुहुन्थ्यो, किनभने यसरी नै तपाईँले न्याय गर्नुभएको छ, किनभने तिनीहरूले पवित्र जनहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन्। तपाईँले तिनीहरूलाई रगत पिउन दिनुभएको छ, तिनीहरू यसैको योग्य छन्। वेदीले जवाफ दिएको मैले सुने, हो सर्वशक्तिमान परम प्रभु परमेश्वर, तपाईँका इन्साफ सत्य र न्यायसङ्गत छन्। चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खनाए र मानिसहरूलाई आगोले डढाउने अनुमति सूर्यलाई दिइयो। मानिसहरू प्रचण्ड तापले डढे र तिनीहरूले यी विपत्तिहरूमाथि शक्ति भएका परमेश्वरको नाउँको निन्दा गरे। तिनीहरूले पश्चाताप गरेनन् र उहाँलाई महिमा दिएनन्। पाँचौं स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खनाए र त्यसको राज्यलाई अन्धकारले ढाक्यो। तिनीहरूले कष्टमा आफ्नो जिब्रो टोके। तिनीहरूका पीडा र घाउहरूका कारण तिनीहरूले स्वर्गका परमेश्वरको नाउँको निन्दा गरे र अझै पनि तिनीहरूले गरेका कामबाट पश्चाताप गर्न इन्कार गरे। छैटौं स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमा खनाए र पूर्वबाट आउने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो। मैले अजिङ्गरको मुखबाट, पशुको मुखबाट र झुटो अगमवक्ताको मुखबाट भ्याकुत्ता जस्ता तीनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखे, किनकि तिनीहरू आश्चर्यपूर्ण चिन्हको प्रदर्शन गर्ने भूतात्माहरू हुन्। तिनीहरू सारा संसारका राजाहरू कहाँ गएर सर्वशक्तिमान परमेश्वरको महान दिनको युद्धका लागि तिनीहरूलाई एकसाथ भेला गर्छन्। हेर, म चोर जस्तै गरेर आउनेछु, धन्य हो त्यो मानिस जो जागा रहन्छ र आफ्ना वस्त्रहरू तयारी राख्दछ ताकि ऊ नाङ्गै बाहिर जान नपरोस् र उसको लाजमर्दो अवस्था देखा नपरोस्। ती आत्माहरूले राजाहरूलाई एकै ठाउँमा भेला गरे। त्यस ठाउँलाई हिब्रू भाषामा आर मागेडोन भनिन्छ। सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खनाए। त्यसपछि सिंहासन र मन्दिरबाट यसो भन्दै एउटा चर्को स्वर आयो, अब सिद्धि हो। त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जनहरू र चट्याङका आवाजहरू साथै डरलाग्दो भूकम्प गयो। यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरूको सृष्टि भएदेखि कहिल्यै यस्तो भूकम्प गएको थिएन। त्यो महान सहर तीन भागमा टुक्रियो र जातिहरूका सहरहरू भत्किएर नष्ट भए। अनि परमेश्वरले त्यो महान बेबिलोनलाई सम्झनुभयो। उहाँले आफ्नो डरलाग्दो क्रोधको मद्दले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो। हरेक टापु हराएर गयो र पर्वतहरू फेरि भेट्टाइएनन्। आकाशबाट 40-40 किलोग्रामका असिनाहरू मानिसहरूमाथि बर्सिन लागे। असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्वरलाई सरापे, किनकि त्यो विपत्ति अति नै डरलाग्दो थियो। सातवटा कचौरा लिएका सातजना स्वर्गदूतमध्ये एकजनाले मखा आएर भने, आऊ म तिमीलाई धेरै पानीहरूमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्ड देखाउनेछु। त्यससँग पृथ्वीका राजाहरूले व्यभिचार गरेका छन्। पृथ्वीका बासिन्दाहरू त्यसको व्यभिचारको मद्दले मातेका छन्। त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड स्थानतिर लगे र ईश्वर निन्दाका नाउँहरूले भरिएको 6 किलो रातो रङको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखेँ। त्यस पशुको 7 टाउका र 10 सिङ थिए। त्यस स्त्रीले बैजनी र 6 किलो रातो पोसाक लगाएकी र सुन र बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिए। घिनलाग्दा कुराहरू र त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिए। एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियो, पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरू कि आमा महान बेबिलोन। मैले त्यस स्त्रीलाई पवित्र जनहरूको रगत र यसुको निम्ति शहीद भएकाहरूको रगत पिएर मातेकी देखेँ। जब मैले त्यसलाई देखेँ तब म साह्रै नै चकित भएँ। तर स्वर्गदूतले मलाई भने, तिमी किन चकित हुन्छौ? म तिमीलाई त्यो स्त्री र त्यसलाई बोक्ने 7 टाउका र 10 सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु। तिमीले देखेको त्यो पशु एक समय थियो र अहिले छैन र पनि अतल कुण्डबाट माथि निस्केर आउनेछ र सर्वनाशतिर जानेछ। पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन् तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो एक समय थियो र अहिले छैन र पछि पनि आउनेछ। यो बुझ्न ज्ञान र बुद्धि चाहिन्छ। 7 टाउका 7 डाँडा हुन् जसमाथि त्यो स्त्री बसेकी छे। तिनीहरू सात राजाहरू पनि हुन्। पाँचजना राजा पतन भइसकेका छन्, एकजना छँदैछ र एकजना अहिलेसम्म आएको छैन। जब त्यो आउँछ तब केही समयको लागि मात्र त्यो रहन्छ। त्यो पशु जो एक समय थियो तर अहिले छैन, त्यो आफै पनि आठौँ राजा हो, तर ती सात राजामध्ये त्यो एक हो र त्यो सर्वनाशतिर गइरहेको छ। तिमीले देखेका दसवटा सिंह दसजना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्त गर्नेछन्। यिनीहरू एउटै मनका छन् र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यो पशुलाई दिन्छन्। तिनीहरूले थुमाको विरुद्धमा लडाईँ गर्नेछन्, तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ र उहाँसँग उनीहरू बोलाइएका, छानिएका र विश्वासयोग्य हुन्। ती स्वर्गदूतले मलाई भने, तिमीले देखेको ती पानीहरू जसमाथि त्यो बेस्या बसेकी छे, ती चाहिँ मानिसहरू, भिडहरू, जातिहरू र भाषाहरू हुन्। तिमीले देखेका दसवटा सिंहहरू तिनीहरूले र त्यस पशुले त्यो बेस्यालाई घृणा गर्नेछन्। तिनीहरूले त्यसलाई एक्लो र नाङ्गै पारेर त्यसको मासु खानेछन् र त्यसलाई आगोमा जलाइदिनेछन्, किनभने परमेश्वरको वचन पूरा नहुन्जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिएर उहाँको उद्देश्य पूरा गर्नलाई परमेश्वरले तिनीहरूको हृदयमा यस्तो विचार हालिदिनुभयो। तिमीले देखेको त्यो स्त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महान सहर हो। यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ। उनीसँग ठूलो शक्ति थियो र उनको महिमाले पृथ्वी उज्यालो भएको थियो। उनी शक्तिशाली स्वरले यसो भन्दै कराए, पतन भएको छ, महान बेबिलोनको पतन भएको छ। त्यो भूतात्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि एक वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे, किनभने सबै जातिहरूले त्यसको अनैतिक काम वासनाको मद्य पिएका छन्। पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन्। त्यसको अत्याधिक विलासिताको जीवनयापनबाट पृथ्वीका व्यापारीहरू धनी भएका छन्। त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुने, मेरा मानिसहरू हो, त्यसबाट निस्केर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्नु नपरोस् र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्नु नपरोस्। त्यसका पापहरूको थुप्रो स्वर्ग जस्तै अग्लो भएको छ र परमेश्वरले त्यसका दुष्ट कामहरूको सम्झना गर्नुभएको छ। जसरी त्यसले आफैलाई महिमित तुल्याई सुखविलासमा जीवन बिताएकी छे, त्यसरी नै त्यसलाई यातना र शोक दियो, किनभने त्यसले आफ्नो हृदयमा भनेकी छे, म रानी भएर बसेकी छु, म विधवा होइन र म कहिल्यै शोक हुनुपर्ने छैन। त्यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्, मृत्यु, शोक र अनिकाल। त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने त्यसको इन्साफ गर्ने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ। त्यसका व्यभिचार गरेका र सुखविलासमा रहेका पृथ्वीका राजाहरू त्यो जलेको धुवाँ देखेर त्यसको निम्ति रुनेर विलाप गर्नेछन्। तिनीहरूले त्यसको यातना देखेर डराउँदै टाढा उभिएर यसो भन्नेछन्, धिक्कार, महान सहरलाई धिक्कार, शक्तिशाली सहर बेबिलोन, किनकि एकै घडीमा तेरो अन्त आएको छ। पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुनेर विलाप गर्नेछन्, किनकि कसैले पनि फेरि कहिल्यै त्यसका सामानहरू किन्ने छैनन्। सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मलमलका कपडा, बैजनी, रेशम, चहकिलो रातो रङका कपडाहरू र सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तीहाटका वस्तुहरू, बहुमूल्य काठ, काँसा, फलाम र सिंह मर्मरबाट बनेका वस्तुहरू, तेजपात, मसला, धूप, मुर्र, सुगन्धित धूप, दाकमद्द, तेल, मसिनो पिठो, गहुँ, गाईवस्तु, भेडाहरू, घोडाहरू र रथहरू र दासहरू र मानव आत्माहरू, तेरो सबै शक्तिले तैँले चाहेको फल तँबाट गइसकेको छ। तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिने छैनन्। यी सामानका व्यापारीहरू जसले व्यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परि आउने यातनाको डरले टाढै उभिएर रुनेर चर्को गरी विलाप गर्नेछन्। तिनीहरूले भन्नेछन्, धिक्कार, महान सहरलाई धिक्कार, त्यो जसले मलमल बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिए। एकै घडीमा त्यति धेरै सम्पत्ति नष्ट भएका छन्। हरेक जहाजको कप्तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए। त्यो महान सहर जलेको धुवाँ देखेर तिनीहरू यसो भनी कराए, यो महान सहर जस्तो अरू कुन छ र? तिनीहरूले आफ्ना टाउकोमा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, धिक्कार, महान सहरलाई धिक्कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए, किनकि एकै क्षणमा त्यो नष्ट पारिएकी छे। स्वर्ग, त्यसमाथि आनन्द गर, पवित्र जनहरू, प्रेरितहरू र अगमवक्ताहरू आनन्द गर, किनकि परमेश्वरले तिमीहरूमाथिको न्याय त्यसमाथि ल्याउनु भएको छ। एकजना शक्तिशाली स्वर्गदूतले ठूलो जाँतो जस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा फाले, यस प्रकारले बेबिलोन महान सहर हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिने छैन। वीणा बजाउनेहरू, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरै फुक्नेहरूको धुन तमा फेरि कहिल्यै सुनिने छैन। कुनै पनि कारिगर तमा फेरि कहिल्यै भेट्टाइने छैन। कुनै पनि जाँतोको आवाज तमा फेरि कहिल्यै सुनिने छैन। बत्तीको ज्योति तमा फेरि कहिल्यै चम्कने छैन। दुलहा र दुलहीको आवाज तमा फेरि कहिल्यै सुनिने छैन। तेरा व्यापारीहरू पृथ्वीका राजकुमारहरू थिए र जातिहरू तेरा टुनामुनाद्वारा ठगिएका थिए। तमा अगमवक्ताहरू र पवित्र जनहरूको रगत र पृथ्वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो। यी कुरापछि मैले ठूलो संख्यामा भएका मानिसहरूले चर्को स्वरले स्वर्गमा यसो भनिरहेको जस्तो सुने, हालेलुया, मुक्ति महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्। उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन्, किनभने उहाँले महाविश्वको इन्साफ गर्नुभएको छ, जसले पृथ्वीलाई आफ्नो व्यभिचारले भ्रष्ट पारेकी छे। उहाँले आफ्ना दासहरूका रगतको बदला लिनुभएको छ। तिनीहरूले दोस्रो चोटि भने, हालेलुया, त्यो महान सहरबाट सदाकालका निम्ति धुवाँ माथितिर गइरहन्छ। ती 24 धर्मगुरूहरू र 4 जीवित प्राणीहरू आफैले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्वरलाई यसो भन्दै आराधना गरे, आमेन, हालेलुया। त्यसपछि सिंहासनबाट यसो भन्ने एउटा आवाज आयो, तिमीहरू सबै उहाँका दासहरू जसले उहाँको भय मान्दछौ, हाम्रा परमेश्वरको प्रशंसा गर। अनि एउटा ठूलो भीडको आवाज जस्तो स्वर, धेरै पानीहरूको आवाज र शक्तिशाली चट्याङका आवाज जस्ताले यसो भनिरहेको मैले सुने, हालेलुया, किनभने हाम्रा परमप्रभु सर्वशक्तिमान परमेश्वरले राज्य गर्नुहुन्छ। हामी आनन्दित हौं र खुसी मनाऊ र उहाँलाई महिमा दिऊ, किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ। उहाँकी दुलहीले आफैलाई तयार बनाएकी छन्। तिनलाई चहकिलो र सफा मलमलको वस्त्र लगाउन दिइयो। मलमलको वस्त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन्। ती स्वर्गदूतले मलाई भने, यो लेख, थुमाको विवाहको भोजमा निमन्त्रणा गरिएकाहरू धन्यका हुन्। उनले मलाई यो पनि भने, यिनै परमेश्वरका सत्य वचनहरू हुन्। उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परे, तर उनले मलाई भने, यसो नगर, किनभने म तिम्रा र येशूको बारेमा गवाही राख्ने तिम्रा भाइहरूका सङ्गी दास मात्र हुँ। परमेश्वरको आराधना गर, किनभने येशू बारेको गवाही चाहिँ अगमबाडीको आत्मा हो। त्यसपछि मैले स्वर्ग खोलिएको देखे र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुनेलाई विश्वासयोग्य र सत्य भनिन्थ्यो। उहाँले न्यायपूर्ण इन्साफ र युद्ध गर्नुहुन्छ। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए र उहाँका शिरमा धेरै मुकुट थिए। उहाँमा एउटा नाउँ लेखिएको थियो, सो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। उहाँले रगतमा चोबलिएको वस्त्र पहिरहनु भएको थियो र उहाँको नाउँ परमेश्वरको वचन थियो। स्वर्गका सेनाहरू मलमलका सफा कपडा पहिरिएर सेता घोडाहरूमा उहाँलाई पछ्याइरहे। जाति जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ र उहाँले तिनीहरूमाथि फलामको छडले शासन गर्नुहुनेछ। उहाँले सर्वशक्तिमान परमेश्वरको क्रोधले दाखो कोललाई कुल्चनुहुनेछ। उहाँको पोसाक र तिग्रामा यो नाउँ लेखिएको छ, राजाहरूका राजा र प्रभुहरूका प्रभु। अनि मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखे। तिनले माथि उडिरहेका चराहरू सबैलाई ठूलो स्वरले बोलाए, आओ, परमेश्वरको ठूलो भोजका निम्ति भेला हो। तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू, घोडाहरू र तीमाथि सवार हुनेहरू, दास र स्वतन्त्र, ठूला र साना सम्पूर्ण मानव जातिको मासु खानेछौ। मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखे। तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए। त्यो पशु र त्यसको उपस्थितिमा आश्चर्य कामहरू गर्ने झुटो अगमवक्ता दुवै पक्राउ परे। ती आश्चर्य कामहरूद्वारा त्यो झुटो अगमवक्ताले त्यस पशुको छाप लगाउने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई छल गरेको थियो। तिनीहरू दुवैजना जलिरहेको गन्धकको अग्निकुण्डमा जिउँदै फालिए। बाँकी रहेकाहरू चाहिँ घोडामा सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए, अनि तिनीहरूको मासु सबै चराहरूले अघाउञ्जेल खाए। एफिससको मण्डलीका स्वर्गदूतलाई लेख, आफ्नो दाहिने हातमा 7 तारा लिनुहुने र 7 सुनका सामाधानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन्। तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो सहनशीलता मलाई थाहा छ। तिमीले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ। आफैलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर वास्तवमा ती प्रेरितहरू होइनन् र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ। मलाई थाहा छ कि तिमीमा सहनशीलता छ अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ, त तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छ। तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ, यसकारण तिमी कहाँबाट पतन भयौ सो सम्झ। तिमीले पहिले गरेका कामहरू गर र पश्चाताप गर। म तिमी कहाँ आउनेछु र तिमीले पश्चाताप गरेनौ भने म तिम्रो समाधानलाई त्यसको ठाउँबाट हटाउनेछु। तर तिमीमा यो कुरा छ कि निकोलाइटसहरूले गरेका कामलाई तिमीले घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु। जसको कान छ त्यसले सुनोस्। पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ? जसले जित छ म त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रुखबाट खाने अनुमति दिनेछु। स्मुर्नाको मण्डलीका स्वर्गदूतलाई लेख, यी वचनहरू पहिलो र अन्तिम हुनुहुनेका हुन्, जो मर्नुभएको थियो र फेरि जीवित हुनुभएको छ। मलाई तिम्रा कष्टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ। अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहुदी हुँ भनी दावी गर्छन् तर वास्तवमा तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन्। तिमीले भोग्ने लागेको कष्टको बारेमा नडराउ। हेर, शैतानले तिमीहरू मध्ये केहीलाई जाँच्नको लागि झ्यालखानामा हाल्न आँटेको छ र 10 दिनका निम्ति तिमीहरूले कष्ट भोग्नेछौ। मृत्युसम्मै विश्वासयोग्य हौ र म तिमीलाई जीवनको मुकुट दिनेछु। जसको कान छ त्यसले सुनोस्। पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ? विजय प्राप्त गर्नेलाई दोस्रो मृत्युद्वारा हानि पुर्याइने छैन। पर्गममको मण्डलीका स्वर्गदूतलाई लेख, यी वचनहरू दुई धारे धारिलो तरबार साथमा हुनुहुनेका हुन्। मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहाँ जहाँ शैतानको सिंहासन छ। तरै पनि तिमी मेरा नाउँमा स्थिर भई बसेका छौ अनि शैतान बस्ने ठाउँमा तिमीहरूकै माझमा मारिएका मेरा विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्वासलाई इन्कार गरेनौ। तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्। तिमीसँग बालामको शिक्षालाई मान्ने कोही कोही छन्। इसरायलका छोराछोरीहरूले मूर्तिहरूलाई बलि चढाएको खानेकुरा खाउन् र अनैतिक यौनमा लागुन् भन्ने हेतुले तिनीहरूको अघि पासो थापिदिन ती बालामले बालकलाई सिकाएका थिए। त्यसै गरी तिमीहरूमध्ये कोही कोही निकोलाइटसका शिक्षा पालन गर्नेहरू पनि छन्। त्यसै कारण पश्चाताप गर। यदि पश्चाताप गरेनौ भने म तिमी कहाँ चाँडै आउनेछु र तिम्रो विरुद्धमा मेरो मुखको तरबारले युद्ध गर्नेछु। जसको कान छ त्यसले सुनोस्। पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ? जसले जित्छ उसलाई म गुप्तमा राखिएको केही मन नदिनेछु र नयाँ नाउँ लेखिएको एउटा सेतो पत्थर म उसलाई दिनेछु। तर पाउनेले बाहेक अरू कसैले पनि त्यो नाउँ जान्दैन। थियाटिराको मण्डलीका स्वर्गदूतलाई लेख, यी वचनहरू परमेश्वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वाला जस्ता र पाउ भट्टीमा टल्काइराखेको काँसा जस्ता छन्। तिम्रा कामहरू, तिम्रा प्रेम र विश्वास, तिम्रा सेवा र धैर्यवान सहनशीलता अनि तिमीले पहिलाभन्दा अहिले बढी काम गरिरहेका छौ भन्ने कुरा मलाई थाहा छ। तर मसँग तिम्रो विरुद्धमा यो कुरा छ, आफैलाई अगमबाँधिनी भन्ने स्त्री इजेबेललाई तिमीले सहेका छौ। त्यसका शिक्षाद्वारा त्यसले मेरा सेवकहरूलाई बहकाएर यौन अनैतिक पाप गर्न र मूर्तिहरूलाई बलि चढाइएको खानेकुरा खान लगाउँछ। मैले त्यसलाई पश्चाताप गर्ने समय दिएँ तर त्यसले आफ्नो यौन अनैतिक पापको पश्चाताप गर्न इन्कार गरे। हेर, म त्यसलाई बिरामी सुत्ने ओछ्यानमा फालिदिनेछु र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्चाताप नगरेसम्म महासङ्कष्टमा फालिदिनेछु। म त्यसका छोराछोरीहरूलाई रूढीले मारिदिनेछु अनि म उही हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीहरूले जान्नेछन्। म तिमीहरू प्रत्येकलाई आआफ्नो काम अनुसारको प्रतिफल दिनेछु। तर थियाटिरामा बाँकी रहेका तिमीहरू सबैलाई जसले यस शिक्षालाई मानेका छैनन् र शैतानका गहिरा कुराहरू सिकेका छैनन्, म भन्दछु तिमीहरूमाथि म अरू कुनै भार बोकाउने छैन। जे भए पनि म नआउन्जेलसम्म तिमीहरूसँग भएको कुरालाई थामिराख, दरिलोसँग पक्रिराख। जसले जित्छ र अन्त्यसम्म मैले गरेका काम गर्छ उसलाई म जाति जातिहरूमाथि अधिकार दिनेछु। माटाका भाँडाहरूलाई फलामको छडले टुक्रा टुक्रा पारेर फोरे झैँ उसले तिनीहरूमाथि शासन गर्नेछ। जसरी मैले पनि मेरा पिताबाट अधिकार प्राप्त गरेको छु उसलाई म बिहानको तारा दिनेछु। जसको कान छ त्यसले सुनोस्। पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ? तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ। अतलकुण्डको साँचो र एउटा ठूलो साङ्लो उनले आफ्नो हातमा लिएका थिए। उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे जो दियाबलस वा शैतान हो। उनले त्यसलाई 1000 वर्षका निम्ति बाँधेर राखे। उनले त्यसलाई अतलकुण्डमा फालिदिए अनि अतलकुण्डलाई बन्द गरेर त्यसमा मोहर लगाइदिए। 1000 वर्ष पूरा नभएसम्म त्यसले जाति जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो। त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्त्र गरिनुपर्छ अनि मैले सिंहासनहरू देखेँ र तीमाथि बस्नेहरूलाई न्याय गर्ने अधिकार दिइएको थियो। मैले येशूको गवाहीको निम्ति र परमेश्वरको वचनको निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ। तिनीहरू त्यो पशु वा त्यसको मूर्तिलाई पूजा नगर्ने र त्यसको छाप आफ्ना निधार वा हातमा नलगाएकाहरूका आत्माहरू थिए। तिनीहरू फेरि जीवित भए र ख्रिस्टसँगै 1000 वर्षसम्म राज्य गरे। बाँकी रहेका मृतकहरू 1000 वर्षको अन्त्य नभएसम्म फेरि जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो। पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्यका र पवित्र हुन्। यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्ति हुँदैन। तिनीहरू परमेश्वर र ख्रिस्टका पुजारीहरू हुनेछन् र 1000 वर्षसम्म उहाँसँगै राज्य गर्नेछन्। जब 1000 वर्षको अन्त्य हुन्छ तब सैतानलाई त्यसको कैदबाट छोडिनेछ। पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बाहिर जानेछ, अर्थात् गोग र मागोग तिनीहरूलाई युद्धका निम्ति भेला गर्नेछ। तिनीहरू समुद्रको बालुवासा र अनगिन्ती हुनेछन्। अनि तिनीहरू पृथ्वीको चारैतिर गएर पवित्र जनहरूका छाउनी वरिपरि र प्रिय सहरलाई घेरे, तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई भस्म पार्यो। तिनीहरूलाई छल गर्ने त्यो सैतान जलिरहेको गन्धकको अग्निकुण्डमा फालियो, जहाँ त्यो पशु र झुट्टा अगमवक्ता फ्याँकिएका थिए। त्यहाँ तिनीहरूले दिन रात सदाकाल यातना भोग्नेछन्। त्यसपछि मैले एउटा महान सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ। उहाँको उपस्थितिबाट पृथ्वी र स्वर्ग भागेर गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन। मैले मृतकहरू ठुला र साना दुवैलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए। त्यसपछि अर्को पुस्तक, जीवनको पुस्तक पनि खोलियो। ती पुस्तकहरूमा लेखिएका विवरण अनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो। समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो। मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई फिर्ता गरिदिए। तिनीहरूले गरेका काम अनुसार मृतकहरूको न्याय भयो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो अग्निकुण्ड दोस्रो मृत्यु हो। जीवनको पुस्तकमा जसको नाउँ लेखिएको भेट्टाइएन त्यो अग्निकुण्डमा फालियो। त्यसपछि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्वी बिति गए र समुद्र त छँदै थिएन। अनि परमेश्वरबाट दुलहाका लागि दुलही झैँ सिङ्गारिएर तयार पारिएकी पवित्र सहर नयाँ एरुसलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ। मैले सिंहासनबाट चर्को स्वरमा यसो भनेको सुने, हेर, परमेश्वरको वासस्थान मानव जातिसँग छ र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ। तिनीहरू उहाँका मानिसहरू हुनेछन् अनि परमेश्वर आफै तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र त्यहाँ फेरि कुनै मृत्यु हुने छैन अथवा शोक वा बिलौना वा कष्ट केही पनि हुने छैन। पहिलेका कुराहरू बितेर गएका छन्। सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, हेर, म सबै कुरा नयाँ बनाउनेछु। उहाँले भन्नुभयो, यो लेख, किनभने यी वचनहरू भरोसायोग्य र सत्य छन्। उहाँले मलाई भन्नुभयो, अब सिद्धियो, म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ। जो तिर्खाउँछ उसलाई म चित्तैमा जीवनको पानी मुहानबाट पिउन दिनेछु। जसले विजय प्राप्त गर्छ त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ र म त्यसको परमेश्वर हुनेछु र त्यो मेरो छोरा हुनेछ। तर डराउनेहरू, अविश्वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरू सबैको भाग जलिरहेको गन्धकको अग्निकुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो। अन्तिम सात विपत्तिहरूले भरिएका सात कचौराहरू लिने सात स्वर्गदूतहरूमध्ये एकजना स्वर्गदूत म कहाँ आए र तिनले भने, यहाँ आऊ, म तिमीलाई थुमाकी पत्नी उहाँकी दुलही देखाउनेछु। अनि तिनले मलाई पवित्र आत्मामा बोकेर एउटा ठूलो अग्लो पर्वतमा लगे र परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर एरुसलेम मलाई देखाए। एरुसलेममा परमेश्वरको महिमा थियो र त्यसको चमक बहुमूल्य रत्नहरू जस्तो मणिक स्फटिक पत्थरको जस्तो थियो। त्यसका 12 ढोकासँगै एउटा ठूलो अग्लो पर्खाल थियो। ढोकाहरूमा 12 स्वर्गदूत थिए। ढोकाहरूमा इसरायलको सन्तानका 12 कुलका नाउँहरू लेखिएका थिए। पूर्वमा 3 ढोका, उत्तरमा 3 ढोका, दक्षिणमा 3 ढोका र पश्चिममा 3 ढोका थिए। सहरका पर्खालका 12 जग थिए र तीमाथि थुमाका 12 प्रेरितका 12 नाउँ थिए। मसँग बोल्ने स्वर्गदूतसँग सहर र त्यसका पर्खालहरू नाप्नलाई एउटा सुनको नाप्ने टाङ्गो थियो। त्यो सहर वर्गाकार थियो। त्यसको लम्बाइ र चौडाइ बराबर थियो। त्यस टाङ्गोले सहर नाप्दा त्यसको लम्बाइ 2400 किलोमिटर थियो। त्यस सहरको लम्बाइ र चौडाइ बराबर थियो। स्वर्गदूतले त्यसको पर्खाल पनि नापे। तिनले प्रयोग गरेका मानव मापदण्ड अनुसार पर्खाल 60 अग्लो थियो। पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँच जस्तै बनाइएको थियो। पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए। पहिलो बिल्लौर थियो, दोस्रो निर थियो, तेस्रो हरित रत्न थियो, चौथो पन्ना थियो, पाँचौं आनिक्स थियो, छैटौं लालमणि थियो, सातौं पीतमणि थियो, आठौं बेरुज थियो, नौं पुष्पराज थियो, दशौं लसुने रत्न थियो, एघारौं नीलमणि थियो र बाह्रौं कटेला थियो। बाह्रवटा ढोका बाह्र मोतीका थिए। प्रत्येक ढोका एउटै मोतीबाट बनेको थियो। सहरका सडकहरू निखुर सुनका थिए, छर्लङ्ग देखिने काँच जस्ता थिए। मैले सहरमा कुनै मन्दिर देखिन, किनभने सर्वशक्तिमान परमप्रभु परमेश्वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ। सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक छैन, किनकि परमेश्वरको महिमाले नै त्यसलाई उज्यालो दिन्छ र त्यसको बत्ती थुमा आफै हुनुहुन्छ। त्यस सहरको उज्यालोमा जाति जातिहरू हिँड्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन्। यसका ढोकाहरू दिनको समयमा कहिल्यै बन्द गरिने छैनन्, किनकि त्यहाँ रात हुने छैन। जाति जातिहरूले आफ्ना गौरव र आदर त्यसभित्र ल्याउनेछन्। कुनै अशुद्ध थोक कहिल्यै त्यसभित्र पस्न पाउने छैन, न त लाजमर्दो वा छलकपटपूर्ण काम गर्नेहरू त्यहाँ पस्न पाउनेछन्। तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्न पाउनेछन्। त्यसपछि स्वर्गदूतले मलाई स्फटिक जस्तो स्वच्छ जीवनको पानीको नदी देखाए। यो परमेश्वर र थुमाको सिंहासनबाट बगिरहेको थियो। यो सहरको सडकको बीचबाट बगिरहेको थियो। नदीको हरेक छेउमा बाह्रै प्रकारका फल फलाउने जीवनको रुख थियो र यसले प्रत्येक महिना फल फलाउँछ। रुखका पातहरू जाति जातिहरूका निम्ति निको पार्नलाई प्रयोग हुन्छ। त्यहाँ कहिल्यै श्राप हुने छैन। परमेश्वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्। तिनीहरूले उहाँको अनुहार देख्नेछन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। त्यहाँ कुनै रात हुने छैन। तिनीहरूलाई ज्योतिको निम्ति बत्तीको आवश्यकता पर्ने छैन, न त सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूका ज्योति हुनुहुनेछ। तिनीहरूले सदा सर्वदा राज्य गर्नेछन्। स्वर्गदूतले मलाई भने, यी वचनहरू भरोसायोग्य र सत्य छन्। अब छिट्टै के हुन आउनेछ भनी आफ्ना सेवकहरूलाई देखाउन अगमवक्ताहरूका आत्माका परमप्रभु परमेश्वरले आफ्नो स्वर्गदूतलाई पठाउनु भयो। हेर, म चाँडै आउँदैछु। यस पुस्तकको अगमवाणीका वचनहरू जसले पालन गर्छ त्यो धन्यको हो। यी कुराहरू सुन्ने र देख्ने म योहन्ना हुँ। जब मैले यी कुराहरू सुने र देखेँ तब मलाई यी कुराहरू देखाउने स्वर्गदूतलाई आराधना गर्न म तिनको खुट्टा अगाडि घोप्टो परे। तर तिनले मलाई भने, यसो नगर, म तिम्रा र तिम्रा दाजुभाइ अगमवक्ताहरू र यस पुस्तकका वचनहरू पालना गर्नेहरूका सङ्गी दास मात्र हुँ। परमेश्वरको आराधना गर। तिनले मलाई भने, यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ। जो अधर्मी छ त्यसले अधर्म काम गरिरहोस्, जो अश्लील छ त्यसले अश्लील काम गरिरहोस्, जो धर्मी छ त्यसले धार्मिक काम गरिरहोस्, जो पवित्र छ त्यो पवित्र नै रहिरहोस्। हेर, म चाँडै आउँदैछु। हरेकले गरेको काम अनुसारको इनाम मसँग छ। अल्फा र ओमेगा, पहिलो र अन्तिम, सुरु र अन्त्य म नै हुँ। जीवनको रुखबाट खाने र ढोकाहरूबाट सहरभित्र पस्ने अधिकार पाऊ भनी आफ्ना वस्त्र धुनेहरू धन्यका हुन्। सहर बाहिर कुकुरहरू, मन्त्रतन्त्र गर्नेहरू, व्यभिचारीहरू, हत्याराहरू, मूर्ति पूजकहरू र झुट मन पराउने र त्यही अनुसार चल्नेहरू हुन्छन्। म येशूले मेरा स्वर्गदूतलाई मण्डलीका निम्ति यी कुराहरूबारे तिमीहरूलाई गवाही दिन पठाएको छु। म दाउदको मूल र सन्तान, बिहानको चम्किलो तारा हुँ। पवित्र आत्मा र दुलै भन्नुहुन्छ, आउनुहोस्। जसले सुन्छ त्यसले यसो भन्नुहोस्, आउनुहोस्। जो तिर्खाएको छ त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा पियोस्। यस पुस्तकको अगमवाणीका वचनहरू सुन्ने हरेकलाई म चेतावनी दिन्छु। यदि कसैले तिनमा थप्छ भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ। यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही हटायो भने परमेश्वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरबाट त्यसले पाउने हिस्सा त्यसबाट हटाइदिनुहुनेछ। यी कुराका गवाही दिनुहुनेले भन्नुहुन्छ, निश्चय म चाँडै आउँदैछु। आमेन। आउनुहोस् हे प्रभु येशु। प्रभु येशुको अनुग्रह सबै पवित्र जनहरूसँग रहोस्। सार्डिसको मण्डलीमा भएका स्वर्गदूतलाई लेख। सातवटा तारा र परमेश्वरका सात आत्मा समात्नु हुनेका वचनहरू यिनै हुन्। तिमीले गरेका कामहरू मलाई थाहा छ। तिमी जीवित भएको ख्याति पाए तापनि तिमी मरेका छौ। जागा रहौ अनि मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ, किनकि मैले मेरा परमेश्वरको दृष्टिमा तिम्रा कामहरू पूरा भएको पाएको छैन। त्यसकारण जुन कुरा तिमीले प्राप्त गर्यौ र सुन्यौ सो सम्झ, यसलाई पालन गर अनि पश्चाताप गर। तर यदि तिमी जागा रहेनौ भने म तिम्रो विरुद्धमा चोट जस्तै गरी कुन घडी र कुन समयमा आउनेछु भनी तिमीले जान्ने छैनौ। तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन् जसले आफ्नो वस्त्र फोहोर पारेका छैनन्। तिनीहरू सेतो वस्त्रमा मसँग हिँड्नेछन् कारण तिनीहरू योग्यका छन्। जसले जित्छ उसलाई सेतो वस्त्र पहिराइनेछ र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउने छैन अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ स्वीकार गर्नेछु। जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। फिलाडेल्फियामा भएको मण्डलीका स्वर्गदूतलाई लेख, यी वचनहरू उहाँका हुन् जो पवित्र र सत्य हुनुहुन्छ, जससँग दाउदको साँचो छ। उहाँले जे खोल्नुहुन्छ त्यो कसैले बन्द गर्न सक्दैन र उहाँले जे बन्द गर्नुहुन्छ त्यो कसैले खोल्न सक्दैन। तिमीले गरेका काम मलाई थाहा छ, हेर तिम्रो अघि मैले ढोका खुल्ला राखिदिएको छु र त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन। मलाई थाहा छ कि तिमीसँग थोरै शक्ति छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ। हेर जसले आफैलाई यहुदीहरू हुँ भनी भन्छन् तर तिनीहरू होइनन्, बरु तिनीहरू झुट बोलिरहेका छन्। तिनीहरू शैतानको सभाघरकाहरू हुन्। म तिनीहरूलाई तिम्रो पाउको अघि आई निहुरेर दण्डवत गर्न लगाउनेछु अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्नेछन्। तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा बस्नेहरूको जाँच गर्नलाई सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु। म चाँडै आउँदैछु, तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस्। जसले जित्छ त्यसलाई म मेरा परमेश्वरको मन्दिरमा एउटा खाबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जाने छैन। उसमाथि म मेरा परमेश्वरको नाउँ, मेरा परमेश्वरको सहरको नाउँ, नयाँ एरुसलेम जुन मेरा परमेश्वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ लेखिदिनेछु अनि उसमाथि म मेरो नयाँ नाउँ पनि लेखिदिनेछु। जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। लाउडोसियामा भएको मण्डलीको स्वर्गदूतलाई लेख, यी वचनहरू आमेनका हुन् जो विश्वासयोग्य र सत्य साक्षी परमेश्वरका सृष्टिमाथिको शासक हुनुहुन्छ। मलाई तिम्रा कामहरू थाहा छ कि तिमी न तातो न चिसो छौ। तिमी कि त तातो वा चिसो भएको भए हुने थियो, तर तिमी मन तातो न तातो न चिसो भएको कारण मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु। किनकि तिमी भन्छौ म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै कुराको खाँचो छैन, तर तिमी दुखित दयनीय गरिब अन्धार नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन। तिमीलाई मेरो सल्लाह यही छ कि तिमी धनी हुनलाई आगोद्वारा शुद्ध पारिएको सुन, तिम्रो नाङ्गोपनको लास नदेखियोस् भनेर लगाउनलाई चम्किलो सेतो वस्त्र र तिमीले राम्ररी देख्नलाई आँखामा लाउने मलहम, यी सबै थोक मबाट किन। मैले प्रेम गर्ने प्रत्येकलाई म हप्काउँछु र अनुशासन गर्छु। त्यसकारण जोसिलो हौ र पश्चाताप गर। हेर म ढोकामा उभिरहन्छु र ढकढकाइरहन्छु। यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने म उस कहाँ भित्र आउनेछु र उससँग खानेछु अनि उसले मसँग खानेछ। जसले जित्छ उसलाई मेरो सिंहासनमा मसँग बस्नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु। जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उग्रिएको मैले देखेँ। मैले सुनेको तुरैको जस्तो पहिलो आवाजले मलाई भन्यो, यहाँ माथि आऊ र यी कुराहरू पछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु। एकैछिनमा म आत्मामा थिएँ र स्वर्गमा भएको एउटा सिंहासन मैले देखेँ जसमाथि कोही एकजना विराजमान हुनुहुन्थ्यो। त्यसमाथि विराजमान हुनुहुने चाहिँ स्फटिक र लालमणि जस्तै देखिनुहुन्थ्यो र सिंहासनको वरिपरि इन्द्रिणी थियो। त्यो इन्द्रिणी पन्ना जस्तो चम्किलो देखिन्थ्यो। त्यस सिंहासनको वरिपरि 24 सिंहासनहरू थिए र 24 धर्मगुरुहरू तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाई सेतो वस्त्र पहिरिएर बसेका थिए। त्यस सिंहासनबाट बिजुलीका चमकहरू, मेघ गर्जनहरू र चट्याङका आवाजहरू निस्केर आउँथे। सिंहासनको अगाडि 7 बत्तीहरू बलिरहेका थिए। ती बत्तीहरू चाहिँ परमेश्वरका 7 आत्माहरू हुन्। सिंहासनको अघि स्फटिक जस्तै देखिने काँचको समुद्र थियो। सिंहासनको बीचमा र वरिपरि 4 जीवित प्राणीहरू थिए र तिनका अगाडि र पछाडि आँखै आँखाले भरिएका थिए। पहिलो जीवित प्राणी सिंह जस्तो थियो, दोस्रो जीवित प्राणी बाछो जस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको गरुड जस्तो थियो। चारै जीवित प्राणीमध्ये हरेकका 6 पखेटा थिए। यी पखेटाहरू भित्र र बाहिर गरी आँखै आँखाले भरिएका थिए। दिन रात तिनीहरूले यसो भनिरहन्छन्, पवित्र 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 सर्वशक्तिमान परमप्रभु परमेश्वर जो हुनुहुन्थ्यो र जो हुनुहुन्छ र जो आउनुहुनेछ। जब जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदा सर्वदा जीवित रहनुहुनेलाई महिमा आदर र धन्यवाद चढाउँछन्, ती 24 धर्मगुरूहरू सिंहासनमा विराजमान हुनुहुनेका अगाडि घोप्टो परेर सदा सर्वदा जीवित हुनुहुनेलाई दण्डवत गर्छन्। तिनीहरूले सिंहासनको अगाडि आआफ्ना मुकुट राख्दै यसो भन्छन्, हे हाम्रा प्रभु र परमेश्वर, तपाईँ महिमा आदर र शक्ति ग्रहण गर्ने योग्यका हुनुहुन्छ, किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईँकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्टि भए। त्यसपछि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर एउटा बेरुवा पुस्तक मैले देखेँ। त्यो पुस्तकको अगाडि र पछाडिपट्टि लेखिएको थियो र त्यसलाई 7 मोहर लगाएर बन्द गरिएको थियो। यस पुस्तक खोल्न र यसका मोहरहरू तोड्न को योग्यको छ भनी एकजना शक्तिशाली स्वर्गदूतले चर्को स्वरमा घोषणा गरेको मैले देखेँ। स्वर्गमा वा पृथ्वीमा वा पृथ्वी मुनि भएका कसैले पनि यस पुस्तक खोल्न वा पढ्न सकेन। म दुखित भएर रोएँ, किनकि यस पुस्तकलाई खोल्न र पढ्न योग्यको कोही पनि भेटाइएन। तर ती धर्मगुरूहरूमध्येका एकजनाले मलाई भने, नरौ, हेर, यहुदाको कुलको सिंह दाउदको मूलले विजय प्राप्त गर्नुभएको छ। त्यो पुस्तक र त्यसका 7 मोहर खोल्न उहाँ योग्यका हुनुहुन्छ। मैले सिंहासन र 4 जीवित प्राणी र धर्मगुरूहरूका बीचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ। त्यस थुमाका 7 सिंह र 7 आँखा थिए। यी सारा पृथ्वीभरि पठाइएका परमेश्वरका 7 आत्मा हुन्। उहाँ जानुभयो र सिंहासनमा बसिरहनु हुनेको दाहिने हातबाट त्यस पुस्तक लिनुभयो। जब उहाँले त्यो पुस्तक लिनुभयो, ती 4 जीवित प्राणीहरू र 24 धर्मगुरूहरू उहाँको अगाडि घोप्टो परे। तिनीहरू हरेकसँग वीणा र धुपले भरिएका सुनका धुपौराहरू थियो, जुन पवित्र जनहरूका प्रार्थना हुन्। तिनीहरूले एउटा नयाँ गीत गाए, तपाईँ त्यो बेरुवा पुस्तक लिन र त्यसका मोहरहरू खोल्न योग्यका हुनुहुन्छ, किनकि तपाईँ मारिनुभयो र आफ्नो रगतद्वारा हरेक कुल, भाषा, मानव समूह र जातिबाट मानिसहरूलाई तपाईँले परमेश्वरका निम्ति किन्नुभयो। हाम्रा परमेश्वरको सेवा गर्न तपाईँले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्। तब मैले हेरे र सिंहासन, जीवित प्राणीहरू र धर्मगुरूहरूका वरिपरि धेरै स्वर्गदूतका आवाज सुने। तिनीहरूको संख्या लाखौं र करोडौं थियो। तिनीहरूले चर्को स्वरमा यसो भने, शक्ति, वैभव, बुद्धि, सामर्थ्य, आदर, महिमा र प्रशंसा प्राप्त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ। स्वर्गमा, पृथ्वीमा, पृथ्वी मुनि र समुद्रमा सृष्टि गरिएका हरेक प्राणीले यसो भनेको मैले सुने, सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्ति सदा सर्वदा होस्। ती 4 जीवित प्राणीले भने, आमेन, अनि ती धर्मगुरूहरू घोप्टो परेर आराधना गरे। जब थुमाले 7 मोहरहरूमध्ये एउटालाई खोल्नुभएको मैले देखेँ, ती 4 जीवित प्राणीमध्ये एकजनाले मेघ गर्जनको जस्तो आवाजमा आऊ भनेको मैले सुने। मैले हेरे र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि चढ्नेले एउटा बाण समातेका थिए र उनलाई एउटा मुकुट दिइयो, अनि विजेताको रूपमा उनी विजयी गर्नलाई निस्के। जब थुमाले 2 मोहर खोल्नुभयो, तब 2 जीवित प्राणीले आऊ भनेको मैले सुने, अनि अर्को चहकिलो रातो घोडा निस्केर आयो। त्यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्ति हरण गरेर लैजाने अनि मानिसहरूलाई एकअर्काको हत्या गर्न लाउने अधिकार दिइएको थियो। यी घोडा सवारलाई एउटा ठूलो तरबार दिइएको थियो। जब थुमाले 3 मोहर खोल्नुभयो, तब 3 जीवित प्राणीले आऊ भनेको मैले सुने। मैले एउटा कालो घोडालाई देखेँ र यसका घोडसवारले आफ्नो हातमा एउटा तराजु समाइरहेका थिए। मैले 4 जीवित प्राणीका बीचमा एउटा आवाज जस्तो सुनिनेले यसो भनेको सुने, एक दिनको ज्यालामा 1 गहुँ र एक दिनको ज्यालामा 3 जौ, तर तेल र दाखमध्यलाई हानि नपुर्याउनु। जब थुमाले 4 मोहर खोल्नुभयो, तब 4 जीवित प्राणीले आऊ भनेको मैले सुने। त्यसपछि मैले पहिलो घोडालाई देखेँ। यसको घोडसवारको नाउँ मृत्यु थियो र पातालले त्यसलाई पछ्याइरहेको थियो, अनि पृथ्वीको 1/4 भाग तरबार, अनिकाल र रोगहरू र पृथ्वीका जङ्गली जनावरहरूद्वारा मार्ने अधिकार ती मृत्यु र पातललाई दिइएको थियो। जब थुमाले 5 मोहर खोल्नुभयो, तब वेदीको मुनि परमेश्वरको वचनको लागि र तिनीहरूको गवाईका कारण मारिएका आत्माहरूलाई मैले देखेँ। तिनीहरूले चर्को स्वरमा कराए, सर्वशक्तिमान, पवित्र, सत्य प्रभु, कहिलेसम्म तपाईँले पृथ्वीमा बस्नेहरूको न्याय गर्नुहुन्न र हाम्रो रगतको बदला लिनुहुन्न? तब तिनीहरू हरेकलाई 1-1 सेतो वस्त्र दिइयो, अनि तिनीहरूका सहकर्मी, सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदीबहिनीहरू पनि तिनीहरू जस्तै मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई केही बेर पर्खनु भनियो। थुमाले 6 मोहर खोल्नुभएको मैले हेरेँ र त्यहाँ एउटा ठूलो भूकम्प गयो। सूर्य भाँग्रा जस्तै कालो भयो र पूर्णिमाको चन्द्रमा रगत जस्तै रातो भयो। जसरी अन्जीरको रुखलाई आँधी बिहेरीले हल्लाउँदा नपाकेका फलहरू झरे जस्तै आकाशमा भएका ताराहरू पृथ्वीमा खसे। आकाश चाहिँ बेरुवा पुस्तक जस्तै बेरिएर लोप भयो। हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए। तब पृथ्वीका राजाहरू र महत्त्वपूर्ण मानिसहरू अनि सेनापतिहरू, धनीहरू, शक्तिशालीहरू, हरेक दास र स्वतन्त्र व्यक्ति सबैजना पहाडका चट्टानहरूका बीचमा र गुफाहरूमा लुके। तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, हामीमा खस, सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाओ, किनकि उहाँहरूको क्रोधको महान दिन आएको छ र त्यहाँ को उभिन सक्छ र। त्यसपछि पृथ्वीका चारै कुनामा चारजना स्वर्गदूत उभिरहेका मैले देखेँ, जसले पृथ्वीमा वा समुद्रमा वा कुनै पनि रुखमा बतास नचलोस् भनेर पृथ्वीका चारै बतासलाई रोकेर राखेका थिए। जीवित परमेश्वरको मोहर लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका र चार स्वर्गदूतलाई ठूलो स्वरले चिच्याउँदै यसो भने, हाम्रा परमेश्वरका सेवकहरूका निधारमा हामीले मोहर नलगाउन्जेलसम्म पृथ्वी, समुद्र वा रुखहरूलाई हानि नगर। मैले मोहर लगाइएका 144,000 संख्या सुने, जो इसरायलका मानिसहरूको हरेक कुलबाट मोहर लगाइएका थिए। यहुदाको कुलबाट 12,000, रुबेनको कुलबाट 12,000, गादको कुलबाट 12,000, आसेरको कुलबाट 12,000, नप्तालीको कुलबाट 12,000, मनस्यको कुलबाट 12,000, सिमियोनको कुलबाट 12,000, लेबीको कुलबाट 12,000, इस्साखारको कुलबाट 12,000, जबलुनको कुलबाट 12,000, योसेफको कुलबाट 12,000, बेन्यामिनको कुलबाट 12,000 मोहर लगाइएको थियो। यी कुराहरूपछि मैले हेरेँ र कसैले पनि गन्न नसक्ने एउटा ठूलो भिड, हरेक जाति, कुल, मानिस र भाषाका सेतो पोसाक लगाएर आआफ्ना हातमा खजुरका हाँगाली, सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए। अनि तिनीहरू ठूलो स्वरमा कराइरहेका थिए, सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ। अनि सिंहासन धर्मगुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्वर्गदूतहरू उभिए। तिनीहरू सिंहासनको अघि भुइँमा घोप्टो परेर यसो भन्दै परमेश्वरको आराधना गरे, आमेन, हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदा सर्वदा भइरहोस्, आमेन। त्यसपछि धर्मगुरुहरूमध्ये एकजनाले मलाई सोधे, यी सेता वस्त्र पहिरिनेहरू को हुन् र यिनीहरू कहाँबाट आएका हुन्? अनि मैले तिनलाई भने, हजुर, तपाईँलाई नै थाहा छ। र तिनले मलाई भने, यिनीहरू नै हुन् जो महासङ्कष्टबाट आएका हुन्। यिनीहरूले आफ्नो वस्त्र थुमाको रगतमा धोएर सेता बनाएका छन्। यसै कारणले गर्दा तिनीहरू परमेश्वरको सिंहासनको अगाडि छन् अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन्। सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ। तिनीहरू फेरि भोकाउने छैनन्, न त तिनीहरू फेरि तिर्खाउने छन्। सूर्यको ताप तिनीहरूमाथि पर्ने छैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ, किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्याउनुहुनेछ र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। जब थुमाले सातौं मोहर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्नाटा छायो। त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहेका 7 स्वर्गदूतलाई देखेँ र तिनीहरूलाई 1-1 गरी 7 तुरै दिइयो। अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए। सिंहासन अगाडि रहेका सुनको वेदीमा सबै पवित्र जनहरूका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो। पवित्र जनहरूका प्रार्थनासँगै धूपको धुवा स्वर्गदूतको हातबाट माथि परमेश्वरको अगाडि पुग्यो। त्यसपछि स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे अनि तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए र चट्याङका आवाजहरू, मेघ गर्जनहरू, बिजुलीका चमकहरू उत्पन्न भए र भूकम्प गयो। अब 7 तुरै भएका 7 स्वर्गदूतहरू ती फुक्नलाई तयार भए। पहिलो स्वर्गदूतले आफ्नो तुरै फुके र त्यहाँ रगत मिसिएको असिना र आगो आइहाले र ती तल पृथ्वीमा फालिए। यसले पृथ्वीको 1/3 भागलाई डढायो, रुखहरूको 1/3 भाग र सबै हरिया घाँस डढिहाले। दोस्रो स्वर्गदूतले आफ्नो तुरै फुके अनि आगोले जलिरहेको एउटा ठूलो पहाड जस्तो केही समुद्रमा फालियो र समुद्रको 1/3 भाग रगत बन्यो। अनि समुद्रमा भएका जीवित प्राणीहरूमध्ये 1/3 भाग मरे र जहाजहरूका 1/3 भाग नष्ट भए। तेस्रो स्वर्गदूतले आफ्नो तुरै फुके अनि आकाशबाट बलिरहेको राको जस्तो एउटा ठूलो तारा नदीहरूका 1/3 भाग र पानीको मुहानहरूमा खस्यो। त्यो ताराको नाउँ ऐरेलु हो। पानीको एक तिहाई भाग तितो भयो र त्यो तितो भएको पानीबाट धेरै मानिसहरू मरे। चौथो स्वर्गदूतले आफ्नो तुरै फुके अनि सूर्यको एक तिहाई भाग साथसाथै चन्द्रमाको एक तिहाई र ताराहरूको एक तिहाई भागमाथि प्रहार भयो। यसैले तिनीहरूका एक तिहाई भाग अन्धकारमा परिणत भयो। दिनको एक तिहाई भाग र रातको एक तिहाई भागमा ज्योति भएन। अनि मैले हेरेँ र आकाशको बीचमा उडिरहेको एउटा गरुड ठूलो स्वरमा यसो भन्दै कराइरहेको सुने। बाँकी रहेका तीन स्वर्गदूतले फुक्नै आँटेका तुरैको आवाजको कारण पृथ्वीमा बस्ने मानिसहरूलाई धिक्कार धिक्कार धिक्कार। त्यसपछि पाँचौं स्वर्गदूतले आफ्नो तुरै फुके अनि मैले स्वर्गबाट पृथ्वीमा एउटा तारा खसिरहेको देखेँ। त्यो तारालाई अतलकुण्डको साँचो दिइयो। त्यसले अतलकुण्ड खोल्यो अनि त्यस कुण्डबाट धुवाको मुस्लो जस्तो माथि गइरहेको थियो र त्यसले सूर्य र वायुलाई अध्यारो बनाइदियो। धुवाबाट पृथ्वीमा सलहहरू निस्केर आए र पृथ्वीका बिच्छीहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो। पृथ्वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नु तर निधारमा परमेश्वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नु भनी ती सलहहरूलाई आदेश दिइयो। ती मानिसहरूलाई नमार्नु तर पाँच महिनासम्म यातना मात्र दिनु भनी ती सलहहरूलाई अनुमति दिइयो अनि तिनीहरूले दिएको पीडा बिच्छीले डसेको जस्तो हुनेछ। ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन् तर यसलाई भेट्टाउने छैनन्। तिनीहरूले मर्न ठूलो इच्छा गर्नेछन् तर मृत्यु तिनीहरूबाट भाग्नेछ। ती सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरू जस्ता देखिन्थे। तिनीहरूका शिरमा सुनको जस्ता मुकुट र तिनीहरूका अनुहार मानवको अनुहार जस्ता देखिन्थे। तिनीहरूका केस स्त्रीहरूका केस जस्तै र तिनीहरूका दाँत सिंहका दाँत जस्ता थिए। तिनीहरूका छातीपाता फलामका छातीपाता जस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए। तिनीहरूका पुच्छर र खिल बिच्छीका जस्तै थिए र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मानिसहरूलाई पीडा दिने शक्ति थियो। गहिरो अतलकुण्डका दूत तिनीहरूका राजा थियो। हिब्रू भाषामा त्यसको नाउँ एब्बाडोन थियो र ग्रिक भाषामा त्यसको नाउँ अपुल्लियन थियो। पहिलो विपत्ति बितिहाल्यो। हेर, यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन्। छैटौं स्वर्गदूतले आफ्नो तुरै फुके। मैले परमेश्वरको अगाडि भएको सुनको वेदीका चारवटा सिंहहरूबाट एउटा आवाज आइरहेको सुने। तुरै बोक्ने छैटौं स्वर्गदूतलाई त्यो आवाजले यसो भन्यो, ठूलो नदी युफ्रेटिसमा बाँधिराखेका चारजना स्वर्गदूतलाई छोडिदेऊ। मानव जातिको एक तिहाई भागलाई मार्न त्यस घडी त्यस दिन त्यस महिना त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छोडिए। घोडामा सवार भएका सिपाहीहरूको संख्या 20 करोड थियो। मैले तिनीहरूको संख्या सुने। यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ। तिनीहरूका छातीपाता चहकिलो रातो गाढा निलो र गन्धक जस्तो पहेँलो थियो। घोडाहरूको टाउका सिंहहरूका टाउका जस्तै थिए अनि तिनीहरूका मुखबाट आगो धुवाँ र गन्धक निस्कन्थे। तिनीहरूका मुखबाट निस्केका आगो धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक तिहाई भाग मारियो किनभने घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्छरमा थियो। किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो। जसको टाउको थियो त्यही टाउकोले हानेर तिनीहरूले मानिसहरूलाई हानि पुर्याएका थिए। बाँकी रहेका मानव जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन् तिनीहरूले आफूले गरेका कामहरूबाट पश्चाताप गरेनन्। तिनीहरूले भूतहरूलाई र सुन चाँदी काँसा ढुङ्गा र काठ देख्न सुन्न वा हिँड्न नसक्ने थोक आदिका मूर्तिहरूलाई पुज्न छोडेनन्। न त तिनीहरूले गरेको हत्या जादुगरी यौन अनैतिकता वा चोरी जस्ता कामहरूदेखि पश्चाताप गरे।